लान ने कुछ देर पहले ब्रीफिंग भी दी है। वो विक्टिम्स जो जो इंजर्ड हैं उनसे मुलाकातों के बाद वो बता रहे हैं कि 50 क्रिटिकली इंजर्ड हैं। लेकिन कुछ और अपडेट्स हमलावर की शनाख्त के बारे में, इंटेलिजेंस के बारे में, और फिर एक जो बड़ा बुनियादी सवाल है, तीसरा बड़ा हमला है फ्रांस के ऊपर पिछले 18 महीनों के अंदर। बहुत ज़्यादा सिक्योरिटी के लैप्सेज हैं या क्या वो फैक्टर्स हैं जो बहुत ज़्यादा वोलेटाइल या नाजुक बना रही हैं फ्रांस की सिक्योरिटी को?
असल साहब, जिस बात से आपने आगाज किया है कि अभी थोड़ी देर पहले फ्रांस के सदर फ्रांसवा ओलैंड ने जो तफसीलात बताई हैं उनमें उन्होंने सबसे ज्यादा जोर देकर इस बात पे कहा है कि ये जो फ्रांस पे तीसरा हमला हुआ है और ये जो दहशतगर्दी हो रही है फ्रांस में, इसके जो सरपरस्त हैं, इनके जो माली मुआवनत करने वाले हैं, उनको अब हिसाब देना होगा। इससे जाहिर हो रहा है कि फ्रांस जो है वो अब दहशत गर्दी के खिलाफ कोई बड़ा कदम उठाने के लिए कोई इंटरनेशनल लेवल की या तो यहाँ कोई कॉन्फ्रेंस होगी या कोई इस किस्म का कदम उठाने वाला है कि अब उनकी बर्दाश्त से बाहर है। क्योंकि यहाँ के जो चैनल है उन पे भी कहा जा रहा है, पहले चाली अब्दो का वाक्य हुआ, फिर उसके बाद 13 नवंबर का हुआ, फिर ब्रसल का हुआ, अब नीस का हो गया, तो हम ये लाशें कब तक उठाते रहेंगे, ये दहशतगर्दी कब तक होती रहेगी, लोग जो है अब सवालिया निशान सबसे बड़ा
लेकिन
जो
ये तो
इसमें
बताना
है।
होगा कि इसमें क्या दुश्मन वाजे है जिसके खिलाफ कोई बड़े इकदाम की अगर प्लानिंग की जाए, क्या दुश्मन वाजे है? अगर लेट्स से कि दाएश या अलकायदा इस तरह के हमलों में अमूमन मुलविस रहे हैं, अभी तक इस हमले की जिम्मेदारी तो किसी ने कबूल नहीं की, तो उनका पता ठिकाना उस तक कैसे पहुंचा जाएगा? क्या क्या लाया अमल
देखें
उन्होंने?
देखें जहां तक उनके ठिकाने का तल्लुक है तो इनकी इंटेलिजेंस एजेंसियों ने इनको ये वाजिया कर दिया था कि पाकिस्तान के फ्रांस के कौमी दिन के मौके पर, ये जश्न आजादी के मौके पर किसी न किसी मकाम पर खतरा जरूर है, जिस वजह से सख्त सिक्योरिटी के इंतजाम किए गए थे। लेकिन जो दहशतगर्द है पूरी दुनिया हैरान है, जिसमें अमेरिका का एक बाप और उसकी बेटी भी
जी दो
हलाक हुए हैं,
अमरीकी जी
तो वो ये बात लोग इस बात से तजुर्बे का शिकार है कि एक शख्स एक ट्रक लेके उसने 84 आदमियों को की जान ले ली है और तकरीबन 150 अफराद जो है वो जख्मी हैं। और वहां ऐनी शाहदीन के मुताबिक कि पहले तो लोगों ने ये महसूस ही नहीं किया कि ये ट्रक आ रहा है, जब उसने लोगों को रोंदना शुरू किया तो लोगों के चीख पुकार सुन के लोग दौड़े जब, तो उस वजह से ये हलाकतें कम हुई हैं और जख्मी कम हुए हैं। वरना वो जिस तेजी से वो आ रहा था, अगर लोग भाग के जान ना बचाते, इधर अगर पनाह ना लेते, तो यकीनन ये बहुत बड़ा अलमिया होता। और
ठीक,
जो
अच्छा, लेकिन शहजाद साहब
आपने
हमें ये बताइएगा कि, रजा चौधरी साहब हमें ये बताइएगा कि हमलावर की आइडेंटिटी, कुछ तो उसके उसके बारे में मालूमात सामने आ रही हैं, आप उस पर कुछ रोशनी डाल सकते हैं उसके पस मंजर के बारे में? क्या कोई इसका जिहादी पस मंजर है या उसके अलावा कोई क्रिमिनल रैकेट रखता है, क्या बताया जा रहा है वहां पे?
अब तक जो उसके मुतलक इंफॉर्मेशन दी गई है, क्योंकि वो उसी शहर में रहता था
सही।
और ये अरसा से जो है ये ट्रक चलाने का काम करता था, और कुछ अरसे से उसका बीवी के साथ तनाजा चल रहा था और दीगर भी कई छोटे मोटे जराइम की वजह से वो पुलिस के पास मतलूब था और पुलिस के पास उस कई दफा हिरासत में लिया गया, उससे पूछताछ की गई। अभी कुछ ही अर्सा पहले उसकी बीवी ने उससे डिवोर्स ले ली, उसके 3 बच्चे हैं। ये ट्यूनिस में पैदा हुआ 1985 में और अब 31 साल का था। अभी थोड़े ही अर्सा हुआ इसको फ्रांस की नेशनैलिटी दी गई और यहाँ पर इसका जो जानने वाले लोग हैं उनके मुताबिक उसका कोई इस किस्म का कोई रवैया या कोई ज्यादा मजहबी रुझान उन्होंने नहीं देखा।
ठीक है, और
लेकिन
इसीलिए बताया जा रहा है कि वो कोई टेररिज्म के रेफरेंस में या जादिज्म के रेफरेंस में कोई रेडार के ऊपर भी नहीं था। हमारे साथ रहिएगा रजा चौधरी साहब, संगीन शाह साहब हमारे साथ मौजूद हैं और डॉक्टर जायद बुखारी साहब ने हमें ज्वाइन कर रखा है। डॉक्टर जायद बुखारी साहब आपकी तरफ आता हूँ, लेकिन पहले संगीन शाह साहब आप बताइएगा, आप चूँकि यूरोप और यूरोप को खासतौर पर जो दरपेश चैलेंजेस हैं दहशत गर्दी के रेफरेंसेज में, आप उस पर काफ़ी काम कर रही हैं, इस वाक़े को आप कहाँ लिंक करेंगे? अभी तक तो कोई ऐसी इन्फॉर्मेशन नहीं है कि इवन इसका ताल्लुक दाइश के साथ हो, کیا وہ اس سے براہ راست متاثر ہے, اس تک داعش نے اس کو ایکسس کیا ہو, اس کے بارے میں کچھ ابھی تک وثوق سے کہا نہیں جا سکتا ہے. لیکن آپ نے ابھی تک جو بھی چیزیں, جو بھی معلومات سامنے آئی ہیں, اس پہ کیا انالیسز آپ ہمیں دے سکتے ہیں؟ جی سنگین شاہ صاحب,
بہت جس طرح انگریزی میں اس کو کہتے ہیں دیر ارلی ڈیز, ابھی تو اس وقت مکمل معلومات نہیں آئی. جیسے کہ آپ کے ہمارے دوسرے ساتھی کہہ رہے تھے کہ اس شخص کے کوئی ایسے ظاہر کنیکشنز نہیں تھے اور کسی ٹیررسٹ آرگنائزیشن کے ساتھ, اور قریبی دنوں میں ایسے لگتا ہے کہ اس کے اپنی ذاتی حالات ایسے تھے کہ جس کی وجہ سے اس نے غصے میں آ کر شاید یہ کام کیا ہو. مگر اگر اس حملے کو دیکھیں تو یہ ٹیکنیکلی ٹیررزم ایکٹ ہے, یہ ایکٹ آف ٹیررزم ہے, یہ ایک دہشت گردی کا حملہ ہے. اگر اس کو کسی ایک شخص کے اوپر غصہ تھا, اگر اس کی بیوی سے طلاق ہوئی, اس کو اپنی بیوی پہ غصہ تھا تو شاید جا کے اپنی بیوی کو گولی مار دیتا, یا پولیس کے ساتھ اس کا مسئلہ تھا تو شاید ایک آدھ پولیس افسر کو گولی مار دیتا. مگر اس نے ڈیلیبریٹلی ایک ہجوم کو ٹارگیٹ کیا. بیسٹیل ڈے جو اس کا, جس کو ہم کہتے ہیں عام ذہن میں یا پھر فرانس کی زبان میں اس کو کہتے ہیں لفیت نیشنل, یہ فرانس کا ایک نیشنل دن ہے. یہ 1790 میں جب فرانس کے ریولیوشنریز نے ایک جیل کے اوپر, بیسٹیل جیل کے اوپر حملہ کر کے وہاں سے قیدیوں کو رہا کیا تھا, یہ اس کو منایا جاتا ہے. جیسے کہ امریکہ میں 4 جولائی ہے, پاکستان میں 14 اگست ہے, اس طرح یہ فرانس میں بیسٹیل ڈے ہے. تو اس کی ایک سمبولک امپورٹینس بھی ہے اس دن کی. اس کے بعد اس نے ٹرک لے کر عام لوگوں کے اوپر حملہ کیا. آپ نے اپنے الائنسز میں خود بتایا کہ اس کی ٹرک کے اندر دھماکہ خیز مواد بھی موجود تھا. تو یہ ساری جو عوامل ہیں اس سے صاف یہ ظاہر ہوتا ہے کہ یہ ایک ٹیررسٹ ایکٹ تھا. اب یہ ٹیررسٹ ایکٹ کیا اس نے اس کو جس طرح کے ہماری اصطلاح میں اس کو لون وولف اٹیک کہا جاتا ہے, کیا یہ ایک شخص اپنے آپ پہ کام کر رہا تھا, یا اس کے پیچھے اس کے ہینڈلرز تھے اور پورے ایک آرگنائزیشن تھی جس نے اس کو پوری پلاننگ کر کے دی اور ان کو یہ بتایا کہ کس طرح جا کے حملہ کرے. اس قسم کے ٹرک کو لے کر حملہ کرنے کے جو پچھلے جو یہ کوئی نیا طریقہ نہیں ہے. اس سے پہلے بھی اسرائیل میں کئی اس طرح ایسے واقعات ہوئے ہیں کہ جس میں کسی نے ایک ٹرک لیا اور اس کو ٹرک کو لے کر انہوں نے ٹرک کو ایون بلڈوزرز کے ساتھ انہوں نے شہریوں کے اوپر حملہ کیا ہے. تو یہ طریقہ کار جو ہے یہ کوئی نیا نہیں ہے, اس طریقہ کار کی پریسیڈنس موجود ہیں. اس کے بعد جو ابھی دیکھنے میں آ رہا ہے کہ اس کے پاس اس نے ٹرک بھی استعمال کیا, ہجوم کے اوپر اس نے حملہ کیا, ایک ایسے دن کا انتخاب کیا جو کہ فرانس میں ایک نیشنل دن تھا, اس کے بعد اس کے پاس دھماکہ خیز مواد بھی تھا. تو جہاں تک کسی بھی آپ ٹیررسٹ ایکٹ کو دیکھیں تو ٹیررسٹ ایکٹ سے ٹیررسٹ کا جو مقصد ہوتا ہے وہ اس جگہ پہ موجود لوگوں کو قتل کرنا نہیں ہوتا, جتنا کہ اس کا مقصد اس کو خوف ایک زدہ کرنا خبر بنانا ہوتا. بالکل. ہے
اور خوف کی فضا قائم کرنا ہے.
خوف کی فضا تبھی قائم ہوگی جب ساری دنیا میں یہ خبر پھیلے گی کیسے کچھ ہوا.
بالکل.
اب جو جتنی یہ 84 جانوں کے کا ضیاع ہوا ہے, جتنے لوگ اس میں زخمی ہوئے انہیں کہتے ہیں کہ 50 کے لگ بھگ ایسے ہیں جو کہ زندگی اور موت کی کشمکش میں ہیں. ان میں سے بہت سارے ایسے لوگ بیچارے ہوں گے جو کہ شاید پرماننٹ معذور ہو جائیں گے, اور خدا نخواستہ. ہماری دعا تو یہی ہے کہ سب کو اللہ سے صحت عطا فرمائے. مگر اس سارے ایکٹ سے مقصد صرف یہ ایک بہت بڑا جانی نقصان ہوا ہے. اس کے بعد اگر یہ دھماکہ خیز مواد اگر کہیں پھٹ جاتا تو پھر اسے اور زیادہ جانی نقصان ہونے کا اندیشہ تھا. اس سے صاف ہی ظاہر ہوتا ہے کہ ٹیررسٹ ایکٹ ہے. یہ ایک شخص کی انڈیویجول پلاننگ سے مشکل ہے کہ یہ ایسا ہو, اس کے پیچھے کوئی کنیکشنز ہوں گے. جیسے کہ فرانسس اولاند نے, فرانس کے صدر نے کہا ہے کہ وہ انٹرنیشنل فائنینسیئرز اور انٹرنیشنل بیکرز کی بات انہوں نے کی, تو شاید ان کے اپنی انٹیلیجنس سے کوئی ایسے ان کو شواہد ملے ہوں کہ جہاں سے اس بندے کو فائنانسز ملی ہوں. شاید ٹرک یہ کہیں سے چرا کر لایا ہو, یا جس کا ٹرک یہ چلاتا ہو ان کا ٹرک لے کر آ گیا ہو, مگر باقی جو عوامل تھے وہ کہاں سے آئے. اور ایک شخص کے لیے ایک دن کا انتخاب کرنا اور اتنی بڑے پیمانے کے اوپر پلاننگ کرنا, یہ ذرا بڑی رس کے آپ کا یہ لگتا ایسے ہے کہ اس کے پیچھے کوئی لمبی چوڑی
کنیکشن اور پلاننگ اس کے اندر موجود ہے. لیکن ظاہر ہے اب اس کے آفٹر میتھس پہ بھی ہم جائیں گے. ڈاکٹر زاہد بخاری صاحب, آپ کا میں فوری رد عمل بھی چاہوں گا اس حملے کے اوپر, اور پھر اس کے بعد جو یہاں بحثیں ہیں ہم خاص طور پہ نیشنل میڈیا کے اوپر اور پرائیویٹ جو بڑے چینلز ہیں امریکہ کے اندر, جس طرز کی بحثیں ہو رہی ہیں شاید وہ مسلم کمیونٹی کے لیے زیادہ حوصلہ افزا نہ ہوں, اس کے اندر ایک خوف کا پہلو ہے. پہلے ذرا اس پہ اپنا انالیسس دیجیے گا, اور پھر اس کے بعد ایک ٹرم میں اگر میں کہوں کہ جس کو اسلام ٹیسٹ کہا جا رہا ہے اسی واقعے کے پس منظر میں, وہ کتنا خطرناک ایک ایلیمنٹ ہے अमेरिका की अपनी पॉलिटिकल डेमोक्रेटिक और कॉन्स्टिट्यूशनल वैल्यूज के लिए भी, और फिर जो इमिग्रेंट्स यहाँ पे मौजूद हैं उनके लिए भी।
जी जी, बहुत बहुत शुक्रिया। देखे ना, ये जो एक्ट, इस तरह के जितने भी ये एक्ट हैं, चाहे वो इंडिविजुअल हैं, चाहे कोई लोकल ग्रुप है, चाहे कोई इंटरनेशनल ग्रुप है, ये इस कदर जालिमाना है, इस कदर बहिमाना है कि इसकी तो मेरा ख्याल है सवाए ये कि इसकी शदीद तरीन मजम्मत करने के, और उसके अलावा तो कोई और रास्ता किसी भी शरीफ इंसान के पास बचता ही नहीं है। ये तो कोई ऐसा इशू ही नहीं है कि ये जो है एक बिल्कुल ही जो खौफनाक किस्म के जो क्रिमिनल माइंड्स हैं वो ये करते हैं। लेकिन मेरा अपना ख्याल ये, अब ये इतने पै दर पै हो रहे हैं, और यानी अमेरिका में इसके और डायमेंशन भी हैं कि यहाँ मसलन वो जो रेस रिलेशनशिप के हवाले से जो अभी डैलस में एक डिबेट शुरू होगी कि वो जो ब्लैक अमेरिकन वो जो साबिक फौजी था, उसने जो 12 तकरीबन पुलिस ऑफिसर को गोली मारी, 5 उसमें उनकी जान भी चली गई और बाकी जख्मी हैं, 1 शख्स सिविलियन है, इसको किस खाते में डालेंगे, इसको टेररिज्म कहेंगे? यानी यहाँ काफी डिबेट हुई मुख्तलिफ मीडिया चैनल्स पे कि इसको भी टेररिज्म करार देना चाहिए। मसला जो मेरा ख्याल ये है कि ये वक्त आ गया है कि चाहे वो टॉक शोज में हो, चाहे वो सीरियस किसी फोरम में हो, ये डिबेट होनी चाहिए वॉर ऑन टेरर पे, जो पूरा जो कॉन्सेप्ट है और उसका जो रिएक्शन हो रहा है। ठीक है ना, इस वक्त तक हो ये रहा है कि टेररिज्म की डेफिनेशन को महदूद करके सिर्फ और सिर्फ जहां मुसलमान इन्वॉल्व हो उसको एक नंबर वन टेररिज्म करार दिया जाता है, नंबर दो उसकी वजूहात जो है वो खाम खा मजहब और इस्लाम में ढूंढी जाती हैं, और नंबर तीन ये है कि उसके रिएक्शन में या तो एस्केलेशन की बात की जाती है, जैसे कि अभी रजा चौधरी साहब भी बता रहे थे कि फ्रांस वाले कह रहे हैं कि हम इसके अब उनके पीछे जाएंगे, लेकिन साथ साथ ये होगा कि इमिग्रेंट्स जो हैं उनके खिलाफ एक फजा बन रही है, एक ज़ेनोफोबिया है, और यहाँ जो बात हो रही है कि मुसलमानों को डिपोर्ट कर दो, बैन कर दो, दो सवाल पूछो जो अभी न्यूट गिंगरिच साहब ने फरमाया कि पहला सवाल ये पूछो कि तुम मुसलमान हो, अगर वो कहे यस फिर उससे पूछो कि तुम शरिया पे बिलीव करते हो, अगर वो कहे यस तो उसे डिपोर्ट कर दो। अच्छा, अब ये जो सिंप्लीफिकेशन है ना, और ये जो एक मायोपिक किस्म का जो जहन है या विजन है कि टेररिज्म को महदूद करके सिर्फ मुसलमानों के साथ, अगर कोई क्रिश्चियन नौजवान जो है किसी ब्लैक चर्च में जाके 9 लोगों को मारे तो दैट इज नॉट टेररिज्म, दैट इज इनसेन बंदा है और वो उसका कोई टेररिज्म से ताल्लुक नहीं है। तो ये जो पूरी जो वॉर ऑन टेरर है, मेरा ख्याल है ये
यानी एक तो दहशतगर्दी की तारीफ, उसको दोबारा नए सिरे से आप कहते हैं कि डिफाइन किया जाना चाहिए, और फिर जो इस नौयत के बयान आते हैं इस पे इससे भी जरा गुरेज करना चाहिए। लेकिन दूसरी तरफ आप खुद उस पर बड़ा फोकस करते रहे हैं, जो मुस्लिम्स या इस्लामिक स्कॉलर्स हैं, रिलीजियस स्कॉलर्स हैं, उनकी तरफ से क्या बयानियाँ मौसर अंदाज में सामने आने की ज़रूरत है, क्योंकि एक तासर ये मिलता है कि एक अंडरस्टैंडिंग नहीं है, और जब इस नौयत के बयानात आते हैं तो लोग उस जाने मुतवज्जे ज़रूर होते हैं, तो क्या किया जाए दूसरे फ्रंट से?
मैं उसमें मैं आपको बताता हूँ, नहीं ऐसा मेरा ख्याल है ऐसा बिल्कुल नहीं। देखिए, एक बात और क्लियर होगी, मैं समझता हूँ और उसका मैं आपको प्रूफ भी देता हूँ, अभी अभी जो इन्हीं दिनों मीडिया में आया। मेरा ख्याल है बहुत बड़ी जो अक्सरियत है, बहुत बड़ी अक्सरियत मुसलमान स्कॉलर्स की और लीडर्स की और मुसलमान इस्लामिक जो भी मजहबी या इस तरह की जो टेंडेंसी वाली जमातें भी हो सकती हैं, उन्होंने बड़े एक तरह का कंसेंसस हो गया है कि ये जो जहन है जो जिसको ये अलकायदा या आईएसआईएस या दाएश जो भी कहें, अभी उस पर ना जाए। बाज लोग कॉन्स्पिरेसी थ्योरी पे जाते हैं कि इसमें वेस्ट का हिस्सा है, अमरीका का हिस्सा है, इसराइल का, मैं उस पर नहीं जाता, उन कॉन्स्पिरेसी थ्योरीज पे नहीं जाता, लेकिन मैं ये कहता हूँ ये जहन है, ये ट्विस्टेड जहन है, लेकिन अब एक कंसेंसस डेवलप हो गया है कि ये खारजी जहन है, ख्वारिज का जहन है जो इस्लामिक तारीख में रहा है, और उसके खिलाफ जो, और उन्होंने सबसे ज्यादा मुसलमान स्कॉलर्स और लीडर्स को कत्ल किया है, और तकरीबन 2-3 सदियां लगी हैं मुसलमानों को, उनके लीडर स्कॉलर्स को उसका कला कमा करने में। अच्छा, तो ये जब ये यहाँ मसलन अमरीका में हमने इस पे जो ये दाइश के जो साहब हैं खलीफा नाम निहाद, इनका जो बयान थे इसका बहुत ही जबरदस्त कुरान और हदीस से उसका जवाब दिया पोस्टमार्टम करके, उसको 120 स्कॉलर्स और लीडर्स ने उसको वेबसाइट पे और फैलाया है कि ये बिल्कुल कुरान और हदीस के मुनाफी और यकसर खिलाफ बात है।
सही।
तो ये तो बिल्कुल हो गया। और अभी मसलन आप ये देखें, मैं मसलन ये जो ऑरलैंडो का यहाँ हुआ है वाकया और डैलस का और ये सारा जो हो रहा है, अब ये डिबेट यहाँ इस लिहाज से हो रही है कि भाई और मेरा ख्याल है ये आर्गुमेंट मुसलमान जीतने में कामयाब हो रहे हैं कि अगर इस तरह की जो हरकतें हो रही हैं उसके नतीजे में पूरी मुसलमान जो है कम्युनिटी है या वहां जो इस्लाम जो मजहब है उसको मुर्दे इल्जाम ना ठहराया, जिसमें फर्क किया जाए। जैसा कि अभी मसलन ओबामा ने कहा कि भाई अगर पुलिस वाले सफेद फॉर्म जो मारते हैं ब्लैक को, वो सफेद फॉर्म सफेद व्हाइट अमेरिकन को रिप्रेजेंट नहीं करते। जो उसने साबिक ब्लैक फौजी ने जो 5 पुलिस वाले मारे हैं वो एफ्रो अमेरिकन को या ब्लैक अमेरिका को रिप्रेजेंट नहीं करता। और अगर जो जो कैलिफोर्निया में वाकया हुआ, ऑरलैंडो में जो मुसलमान जिसने ये वाकयात किए,
तो वो मुसलमानों की नुमाइंदगी नहीं करता,
वो मुसलमानों के नुमाइंदे नहीं।
बल्कि सदर साहब तो इससे भी एक कदम आगे गए,
उन्होंने सोसाइटी को भी होना पड़ेगा।
बिल्कुल, आपने जैसे सुना होगा उन्होंने तो रेडिकल इस्लाम की टर्म की बड़े सख्त अल्फाज में मजम्मत की कि ऐसा इस्लाम कोई रेडिकलिज्म है ही नहीं है।
बिल्कुल यही मैं आज ये कर रहा हूँ। इसलिए ये जो है ना वॉर ऑन टेरर का जो होल नजरिया है, मतलब मैं आपसे मैं माफ कीजिएगा, मैं एक दो सिर्फ और चैलेंजिंग है, जो दूसरे भी जो पार्टिसिपेंट है वो भी इस पे बात कर सकते हैं। मुझे ये बताया अभी खुद इनके अपने जो डेमोक्रेसी लिबरल डेमोक्रेसी निजाम में वेस्ट में इंग्लैंड में रिपोर्ट आई है, वो लॉर्ड की ना, क्या मैं उनका नाम भूल रहा हूँ, इराक वॉर के बारे में, और उन्होंने कहा है कि साफ गलत बयानी करके और लॉर्ड जो ये ब्लेयर साहब ने ये सारी की सारी लड़ाई में पूरे मुल्क को झोंक दिया। अच्छा, यहाँ भी बात हो गई कि गलत बयानी की गई है, यूएन के सामने की गई, कांग्रेस में की गई, पब्लिक के सामने की गई, क्या किसी ने ये मुमकिन है कि इन पे वॉर क्राइम के तहत इन पे लागू हो और इन पे भी मुकदमा चलाया जाए इन लीडरशिप पे? ऐसी बात नहीं हो रही ना, सारा का सारा जोर है रिएक्शन पे और वो भी जो गलत हो रहा है। तो इस लिहाज से मैं कहता हूँ ये सही मकालमे का वक्त आ गया है, इसमें बैठा जाए, इसमें मुसलमान भी बैठे जो वेस्ट में रहते हैं नहीं रहते, जो पॉलिसी मेकर्स हैं मुख्तलिफ फेथ के हैं नहीं फेथ के हैं, और इस पे एक बड़ी एक इन्हें सही मानों में मारूजी गुफ्तगू करने की जरूरत है कि हम कहाँ अटके हुए। इसलिए जो हल तजवीज हो रहे हैं, मैं पोलैंड के एक वजीर का बयान पढ़ रहा था जो बड़े राइटिस्ट पार्टी के हैं, उनका तो ये कि इलाज यही है कि कोई इमिग्रेंट्स का इलाके नहीं होने चाहिए, कोई नो गो एरिया नहीं होने चाहिए, फॉरनर नहीं होने चाहिए, और उसके बाद हम बड़े चैन से रहेंगे।
सही। हम आते हैं जरा आफ्टर मैच की जानब भी, इसके फौरी असरात क्या हो सकते हैं जो हमें मुस्तकबिल करीब में नज़र आएंगे। रजा चौधरी साहब, सबसे पहले आप इसको रिस्पॉन्ड कीजिएगा, फौरी असरात आप यूरोप में बिलअमूम और ख़ास तौर पे फ्रांस में बिलखसूस आप क्या इसके नतज देखते हैं?
पहली बात तो मैं वैस साहब की बात को आगे बढ़ूंगा कि उन्होंने कहा कि ये एक खादी टोला है, ये बिल्कुल 100% क्या 200% दुरुस्त है कि ये एक खादी टोला है जिनकी सरप्रस्ती पहले इतिहास से होती रही और अब वो इनकी दस्तों से बाहर हो गए हैं और वो जो है ये दहशतगर्दी फैला रहे हैं। ये जो वाकया नीस का वाकया है, ये अकेला आदमी है जिसके ऊपर गौर किया जा रहा है कि ये अकेला नहीं कर सकता, पूरी दुनिया हैरान है, ये दहशतगर्दी है, ये खुली दहशतगर्दी है। अगर वो लोग भाग के जान न बचाते तो वहां और ज्यादा लोगों की जाने जो है वो जा सकती थी और इससे ज्यादा लोग जो है वो जख्मी होते। ये वो खारजी टोला है और वो ही ऐसे लोगों को जो भटके हुए होते हैं
उनको गुमराह करते हैं। लेकिन अब जरा रिएक्शन की जानिब आइएगा, रिएक्शन क्या होगा, क्योंकि ऑलरेडी इमिग्रेंट्स जो हैं फ्रांस के अंदर स्पेशली मुस्लिम इमिग्रेंट्स
की जो सूरत हाल है, 3 यहाँ पर हमले हो चुके हैं, उस दौरान मैंने किसी किस्म का कोई भी ऐसा इनलीगल एक्ट नहीं देखा, कोई इस किस्म वो जो लोग है ना जो इंतहा पसंद है, वो हर मजहब में है, वो पहले भी जो एक दूसरे के खिलाफ थे, यहाँ ये भी दहशतगर्दी नहीं शुरू हुई थी तो मस्जिदों के बाहर वो सूर का गोश्त फेंक दिया जाता था बार दफा कई इश्तियाल अंगेज की, तो वो लोग जो है वो अब वो थोड़े तादाद में उनमें वो अब इस चीज को और हवा देते हैं और वो कहते हैं कि जी ये इस तरफ ले जाया जाए। मैं मेरे जाती मुशाहदे के मुताबिक मैंने फ्रांस में किसी के साथ اس سلسلے میں ناانصافی
صحیح. اور اب بھی آپ اس کی توقع نہیں کریں کہ کوئی ڈسکریمنیشن نہیں ہوگی. مختصر اب ہم اس کو سم اپ کرنے جا رہے ہیں. سنگین شاہ صاحب آپ بتائیے گا, اور اس میں میں چاہتا ہوں کہ جان کیری کا ایک مختصر سا ساؤنڈ بائٹ ہم آپ کو سنوا سکیں. جان کیری امریکی وزیر خارجہ, وہ کیا کہہ رہے ہیں؟ ایک تو انہوں نے یہ بات کی ہے اس ٹیرر اٹیک کے پس منظر میں خاص طور پہ کہ شام کے اندر ایکشنز جو ہیں وہ بڑھانے کی ضرورت آ گئی ہے. یہ ٹیرر اٹیک کم از کم یہ ریفلیکٹ کرتا ہے. جان کیری کیا کہتے ہیں, جو کہ کچھ دن پہلے یہاں پہ موجود تھے.
All over the world are looking to us and waiting for us to provide a faster and more.
آڈیو کوالٹی ٹھیک نہیں ہمارے پاس. فرانسوا اولاند کا بھی اسٹیٹمنٹ ہے لیکن وہ چونکہ اپنی فرینچ میں ہے, ہمارے آڈینس کے لیے سمجھنا مشکل ہوگا. سنگین شاہ صاحب آپ کوئکلی انالیسس دیجیے گا, آفٹر میچ کیا ہیں, اور پھر جو کیری کا اسٹیٹمنٹ ہے اس کے بعد کیا واقعتاً فوکس ایک بار پھر شام کے اوپر بڑھتا ہوا آپ کو نظر آتا ہے؟
جی جہاں تک میں ایک دو چیزیں پسوسر پہ کہوں گا, اس کے بعد بہت جلدی آپ کے سوال طرف آؤں گا. جہاں پہ آپ کے دیگر دو ساتھیوں نے کہا کہ یہ خوارج کا گروپ ہے, اس کو سمپلیفائی ہم نہیں کر سکتے کہ یہ خوارج کا گروپ ہے. ہاں بالکل ان کے طور طریقے بالکل خوارج کے ہیں, مگر جہاں بھی آپ ٹیررزم کا پروپیگنڈا دیکھیں گے وہ چیزوں کو بلیک اینڈ وائٹ میں دکھانے کی کوشش کریں گے, کافر اور مسلمان کے دکھانے کی کوشش کریں گے, اور کافر پھر کو پھر واجب القتل بنا دیں گے. اور جو ٹیررسٹ کا پروپیگنڈا ہوتا ہے اس کے بیچ میں گرے ایریا نہیں ہوتا. ٹیررسٹ کا پروپیگنڈا یہ ہوتا ہے کہ جو بھی ہمارے ساتھ نہیں ہے وہ دشمن ہے اور وہ واجب القتل ہے. تو یہ اس کا بلیک اینڈ وائٹ پروپیگنڈا ہوتا ہے. اس قسم کے بلیک اینڈ وائٹ پروپیگنڈے کے ساتھ انہوں نے یہ کہا, جیسے کہ پاکستان میں طالبان جو پروپیگنڈا کرتے تھے کہ اگر ہمارے ساتھ آپ لوگ جنگ نہیں لڑ رہے تو پھر آپ دشمن کے ساتھ ہو اور آپ کا قتل واجب القتل ہے. اسی طرح جو ابھی اسلامک اسٹیٹ کا جو پروپیگنڈا ہو رہا ہے وہ بھی اسی قسم کا ہے کہ جو بھی یورپ میں ٹیکس دیتا ہے وہ یورپ کی جو حکومتیں ہیں ان کا ہمکار ہے, ان کی مدد کر رہا ہے, اور ان کے ٹیکس کے پیسوں سے ہمارے اوپر بم برسائے جا رہے ہیں. تو یہ ان کا پروپیگنڈا ہے. تو اس کو اگر ہم ان کو خوارج کی نظر سے صرف دیکھیں تو پھر ہم ان کو ایک بہت بڑا جو کہ اکیڈیمک باڈی ہے ٹیررسٹ کے پروپیگنڈے کی, ہم اس کو شاید اگنور کر دیں, اور اس کو ہم خود ایک مذہبی مسئلہ بنا لیں. اس کو اگر ہم مین اسٹریم ٹیررسٹ کی طرح دیکھیں کہ یہ ایک مین اسٹریم ٹیررسٹ ہے, دنیا جہان کا ہر ایک ٹیررسٹ اسی طرح کی بات کرتا ہے, وہ بھی بلیک اینڈ وائٹ ڈسٹنکشنز بناتا ہے, اور جو پھر دوسری سائڈ پہ جو ہوتا ہے اس کو سب کو واجب القتل بنا دیتا ہے. تو یہ صرف خوارج کے ٹیررسٹ کی بات نہیں تھی, ساری دنیا کے ٹیررسٹ کی ایسی بات تھی. ہاں ہمارے یہاں کے جو خوارج تھے انہوں نے بھی اسی قسم کا پروپیگنڈا استعمال کیا تھا. اس کے علاوہ جو کہ یہودیوں کے جو ٹیررسٹ تھے جن کو سکاری کہا جاتا تھا, جو کہ 2400 سال پرانی جو بات ہے, وہ بھی اسی قسم کا پروپیگنڈا استعمال کرتے تھے. اس کے بعد آپ کے ابھی اس کی ریمیفیکیشنز کی جو آپ بات کر رہے ہیں, ریمیفیکیشنز میں جو ہوں گی آبویسلی جہاں پہ اسی طرح کے ٹیررسٹ ان کے اسی قسم کے جو ایکسٹریمسٹ ہیں وہ ان کی صفوں میں بھی بیٹھے ہوئے ہیں, جو کہ آپ کے امریکہ میں جو ابھی آپ کے جو ٹرمپ صاحب ہو گئے, یا برطانیہ میں ہمارے ای ڈی ایل ہو گئے, یا بی این پی ہو گئے, یا فرانس میں آپ کا لپین کی جو پارٹی ہے وہ ہو گئے, وہ لوگ اس سے فائدہ اٹھائیں گے. جو ذیہوش شخص ہے جس میں ذرا سی عقل ہے وہ مسئلے کے حل کو دیکھے گا, اور مسئلے کا حل یہی ہے کہ فرانس سوری یہ سیریا میں بیٹھا ہوا جو اسلامک اسٹیٹ ہے اس کے ساتھ اس کا کوئی ایک پرماننٹ حل نکالا جائے, اور اس پرماننٹ حل کے بعد ہی کہیں کچھ نکلے گا.
پولیٹیکل سولوشن, ہماری اور بھی ایکسپرٹ سے بات ہوئی, وہ یہ کہتے ہیں کہ عراق اور شام جیسے ممالک جہاں پہ پولیٹیکل اسٹیبلٹی نہیں ہے اس کا حل وہاں پہ نکالا جائے تو الٹیمیٹلی داعش کو شکست دینے میں مدد ملے گی. سنگین شاہ صاحب آپ ہمارے ساتھ رہیں گے اگلے سیگمنٹ میں بھی. بخاری صاحب آپ اس کو وائنڈ اپ کیجیے گا, لیکن تھوڑا جو پولیٹیکل امپیکٹ ہو رہا ہے فوری طور پہ جو ہمیں رد عمل سامنے آیا ہے ہلری کلنٹن کی جانب سے بھی, اور ڈونلڈ ٹرمپ جو کہ اس وقت لیڈنگ اور متوقع امیدوار ہیں اپنی اپنی پارٹیوں کے صدارتی انتخابات میں. ڈونلڈ ٹرمپ ہمیشہ کی طرح ان کا ایک مختلف اسٹینس ہے, وہ یہ کہتے ہیں کہ جنگ ہے اور یہ جنگ جو ہے آپ بالکل لڑی جانی چاہیے, سخت جواب دیا جانا چاہیے ان کو, یہ وہ لوگ ہیں جو بنا وردی کے لڑ رہے ہیں اور ہمارے لوگوں کو ان کا سامنا ہے, تو اس کے لیے بڑا سخت ریسپانس آنا چاہیے. جو کوٹ کیا گیا وہ یہ کہ ایک طرح سے وہ کہتے ہیں کہ ایک ان کے خلاف اعلان جنگ ہو. ہلری کلنٹن وہ یہ کہتی ہیں کہ یہ مختلف جنگ ہے, ایسا اقدام نہیں, میں ان کا موقف بیان کر رہا ہوں, یہ ایسا اقدام نہیں لینا چاہیے جو پازیٹو جس کے اثرات نہ ہوں, اتحادیوں کے ساتھ مل کر کام کرنا چاہیے, بوٹس آن گراؤنڈ ایسے کسی جگہ پہ بلا وجہ نہیں ہونے چاہیے, اور انٹیلیجنس شیئرنگ جو ہے اور انٹیلیجنس کا جو نظام ہے اس کو بہتر بنایا جانا چاہیے. تو یہ بہرحال پولیٹیکل جو کیمپین ہے امریکہ کے اندر اس کو بھی متاثر کرتا ہوا یہ واقعہ نظر آتا ہے دہشت گردی کا. آپ کیا کہیں گے ان پولیٹیکل امپیکٹس کے بارے میں اور جو یہاں پہ اب مباحثے ہو رہے ہیں اس کے بارے میں؟
جی اس میں پہلی بات یہ ہے کہ دیکھنا یہ جو وار ہے یہ کوئی نئی بات تو نہیں ہے نا, پچھلے 15 سال سے وار آن ٹیرر تو چل ہی رہی ہے نا.
صحیح.
موقع تو یہ ہے کہ وار آن ٹیرر کا جائزہ لیں, उसका तज्जिया करें कि क्या कामयाबी हो रही है क्या नहीं हो रही, और इसका भी मौका दें कि इसका भी मौका आना चाहिए कि ये भी एनालिसिस करें कि सारा कुछ ये जो है इराक वॉर के बाद शुरू हुआ है, सारे ये जो खुदकुश हमले हैं, ये सारी ऑर्गेनाइजेशन है उसके बाद, तो वो वॉर जो है वो क्या है, वो जस्ट वॉर थी जो क्रिश्चियन थियोलॉजी के बारे में है, और उसमें क्या गलत बयानी थी, ये भी साथ साथ एनालिसिस होने चाहिए। तो यहाँ जो मुकाबला है, देखे ना, ये तो एक इलेक्शन के फायदा उठाने की बात है। यहाँ बहुत डिबेट हो रही है कि भाई एन मुमकिन है अक्टूबर से पहले अगर कोई बहुत बड़ा इस तरह का मामला हो गया तो शायद ट्रंप साहब इलेक्शन जीत जाए, इस तरह की डिबेट भी हो रही है। मसला ये है कि जो रिएक्शन है उसमें एक तो है इंटरनेशनल रिएक्शन है कि ये जैसे फ्रांस का है या जो ट्रंप साहब कह रहे हैं और कुछ ना कुछ क्लिंटन ने भी कहा, तो बात यह है कि वो तो ये कर सकते हैं, जाहिर है ये इनके पास वसाइल हैं, लेकिन इन्हें जब भी ये बैठेंगे अपने पॉलिसी एनालिसिस करेंगे तो ये देखेंगे पिछले 15 साल में जो भी एस्केलेट करते रहे हैं वॉर ऑन टेरर उसका क्या नतीजा निकला है, तो उसमें उसको क्या सही तरीका होना चाहिए, नंबर एक। नंबर दो, जो डोमेस्टिकली जो जैसे न्यूट गिंगरिच साहब ने किया या कुछ और लोग भी कह रहे हैं, और आप देखिएगा मीडिया में कमेंट्स के सेक्शन में ना बहुत सारे लोग बड़े सख्त कमेंट्स कर रहे हैं कि बस जो मुसलमान है डिपोर्ट कर दो, बैन कर दो, तो क्या इससे मसला खत्म हो जाएगा? तो एक लिहाज से एक ये तो अन अमेरिकन है, अमेरिकन वैल्यूज के खिलाफ जो सारी बातें कर रहे हैं, तो ये अगर ये ब्लैक्स के साथ है ब्लैक्स को डिपोर्ट कर दो, स्पेनिश के साथ है स्पेनिश को कर दो, मुसलमानों के साथ है मुसलमानों को कर दो, तो रहेगा यहाँ पे कौन? तो उसमें ये है कि फियर तो है मुसलमानों में। तो जहां तक मुसलमानों में रिएक्शन का है, मैं आपसे अर्ज करूं कि मुसलमानों में मेरा ख्याल है बिल्कुल बिलाशुबा एक फियर की फजा होती है हमेशा जब वाकया होता है। इवन ये जब डैलस का वाकया हो रहा था तो मुसलमान सारे दुआ करते हैं या अल्लाह को मुसलमान ना हो, मुसलमान का नाम ना आए, मुसलमान ये एक फजा है। लेकिन इसके साथ साथ मुसलमान कम्युनिटी ने ये भी सीखा है यहाँ पे कि ये जो डिस्क्रिमिनेशन की फजा है मुख्तलिफ वजूह से, ये एफ्रो अमेरिकन के खिलाफ रही है, ये कैथलिक के खिलाफ रही है, जूश के खिलाफ रही है, जैपनीज के खिलाफ रही है, इस सोसाइटी ने बड़े बड़े एक्शन भी किए हैं, 1,20,000 जैपनीज को इंटरनमेंट कैंपों में भी डाल दिया है, लेकिन सारी कम्युनिटीज ने फाइट बैक किया आपस में मुत्तहिद होके, सोसाइटी में काम करके, अलायंसेस बना के, इन्वॉल्व होके। तो मुसलमान भी वही कर रहे हैं कि मुसलमान कह रहे हैं कि यहाँ पे मुसलमानों ने सारी ऑर्गेनाइजेशन मिलके यूएससीएमओ बना, यूएस काउंसिल ऑफ मुस्लिम ऑर्गेनाइजेशन है, सारी मसाजिद, कि भाई हमें पॉलिटिकल प्रोसेस में इन्वॉल्व होना है, हमें वोटिंग रजिस्टर्ड होना है वोटिंग के लिए लोकल इलेक्शन में, प्रेसिडेंशियल इलेक्शन में, साथ साथ हमें सोशल सर्विस के फील्ड में, यहाँ गरीबों के लिए, हमसायों के
सिस्टम के अंदर अपना किरदार बढ़ाना है और इसके साथ साथ एंगेज होना है।
तो इस लिहाज से मुसलमान और अलायंसेस करने हैं। इस दफा मेरा ख्याल है अमेरिका में रमजान के दौरान मैक्सिमम नंबर इफ्तार डिनर हुए इंटरफेथ मसाजिद के अंदर,
सही, ये पहले कभी, जो कि बड़ी अच्छी बात है, ये शो करता है कि एंगेजमेंट हो रही है जी।
तो इस लिहाज से मुसलमानों में भी ये डिफाइंस का जमाना है, रेजिलियंस के लिहाज से कि अपने भाई हम हैं यहाँ पे और इसके अलावा कोई चाराकार नहीं है, ना हमें ये चाराकार है, ना हम ये कर सकते हैं कि बिल्कुल अलहदा हो जाएं और अपने में बंद हो जाएं, ये कोई रास्ता नहीं है, बल्कि हमें इन्वॉल्व होना पड़ेगा और एक अच्छा शहरी, अच्छा मुसलमान, अच्छा अमेरिकन दूसरों की हेल्प करनी होगी, मदद करनी होगी, केयर करना होगा, तो उसी से हम को रास्ता आगे निकाल सकते हैं।
बहुत शुक्रिया डॉक्टर जायद बुखारी साहब, सेंटर फॉर इस्लाम एंड पब्लिक पॉलिसी, आप वाशिंगटन से हमारे साथ थे। हमारे साथ संगीन शाह साहब मौजूद है लंदन से, इंसर्जेंसी रिसर्च ग्रुप, काउंटर इंसर्जेंसी रिसर्च ग्रुप, किंग्स कॉलेज लंदन से वाबस्ता है। रजा चौधरी साहब, आपने भी पहले से ज्वाइन किया, आपका बेहद शुक्रिया। चंद सेकंड की एक ब्रेक के बाद वापस आएंगे तो संगीन शाह साहब और शौकत बिराजा साहब, सीनियर साफी इस्लामाबाद से तजियाकार, उन्होंने हमें ज्वाइन किया है और बात हम करेंगे कुछ अफगानिस्तान से आने वाली डेवलप पे। प्रोग्राम खत आपके हर इतवार को पाकिस्तान में रात 9 बजे से 10 बजे तक और भारत में रात 9:30 बजे से 10:30 बजे तक मखसूस मौजूदात पर माहिरीन अपने ख्यालात का इजहार करेंगे और आप फोन करके उनसे सवाल भी कर सकते हैं। फेसबुक पर भी आप मौजू के बारे में अपने ख्यालात का इजहार कर सकते हैं। सुनिए अपने खतों के जवाब ईमेल और फेसबुक के पैगाम मुदस्सर मंजर के साथ।
वॉइस ऑफ अमेरिका के प्रोग्रामों के बारे में अपनी राय दीजिए और शामिल हो जाइए हमारे लाइव शो में। मुफ्त कॉल करने के लिए हमारा नंबर है 0800-777-89।
अगर मालूमात का खजाना और एनसाइक्लोपीडिया का नाम है तो वॉइस ऑफ अमेरिका के प्रोग्राम है। अगर किसी को माँ की गोद का प्यार नहीं मिला, अगर वो चाहता है जिंदगी में मिले, तो वो रेडियो है।
जो चीज किसी को अच्छा लगता है तो हमेशा तक सुनता रहता है।
माशाल्लाह आपके सब प्रोग्राम काबिले तारीफ हैं, बहुत अच्छी मालूमात होती है, पूरी दुनिया की खबरें देते हैं, हम लोग बहुत पसंद करते हैं।
फेसबुक पर रابطے के लिए लॉगिन कीजिए facebook.com/listenersletter और ईमेल के लिए पता है urdu letters@voanews.com। खत आपके प्रोग्राम जहांरंग में आपका खैर मकदम। मैं हूं असद हसन और प्रोग्राम के इस हिस्से में हम बात करेंगे अफगानिस्तान की इंटेलिजेंस के सबक सरबरा वो कुछ दस्तावेजात मुनकशिफ कर रहे हैं, मंजर आम पर लेके आ रहे हैं, जिसमें वो दावा कर रहे हैं कि वो पाकिस्तान की इंटेलिजेंस एजेंसी और पाकिस्तान की मिलिट्री इंटेलिजेंस की जानब से जो तालिबान को सपोर्ट है उसके लिए वो कुछ दस्तावेजात उनके बकौल वो दिखा रहे हैं। इन दस्तावेजात की आज़ाद ज़राए से तस्दीक नहीं हो सकी है कि ये कितने अथेंटिक हैं। अफगानिस्तान की अपनी हुकूमत जो सदर अशरफ गनी है उन्होंने भी इस पे कोई तबसरा नहीं किया और पाकिस्तानी ऑफिशियल से भी हमारे वॉइस ऑफ अमेरिका इस्लामाबाद ब्यूरो ने जब राबता किया तो उन्होंने भी इस पे तबसरा करने से इनकार किया है। लेकिन जो डॉक्यूमेंट सामने आए हैं उसके मुताबिक दावा यह किया है रहमतुल्ला नबी साहब ने, जो कि फॉर्मर इंटेलिजेंस चीफ रहे हैं अफगानिस्तान के, उनका दावा यह है कि मुख्तलिफ जो ऑफिशियल्स हैं इंटेलिजेंस के ISI के, उन्होंने अपने हेडक्वार्टर्स को जो रिपोर्ट किया तो कुछ डॉक्यूमेंट्स उनके बकौल उनके पास हैं, उन्हीं रिपोर्टिंग की नकूल उनके पास हैं, जिसमें एक तो यह बताया गया 5 अगस्त को एक लेटर लिखा गया कि अफगान तालिबान जो मौजूद हैं नॉर्दर्न एरियाज में, माफी चाहता हूँ शुमाली वजीरिस्तान में, वहाँ पे ऑपरेशन के सबब उनको मूव करना पड़ रहा है और इसलिए पिशावर के अंदर उनके लिए घरों का बंदोबस्त किया जा रहा है। इसी तरह साथ साथ वहाँ पे ये भी बताया गया मुख्तलिफ कि उनके लिए कहाँ पे किस नौयत की मदद की या वो ज़रूरत है, ये भी वहाँ पे दावा किया गया है उनकी जानिब से। और साथ साथ ये कि एक पेमेंट ऑर्डर जो हैं वो किए गए उन मिलिटेंट्स और उनकी फैमिलीज़ के लिए जिन्होंने काबुल पर हमला किया था। इसी तरह के 3-4 वाक़ात हैं जो उन्होंने ख़ासतौर पर अपने डॉक्यूमेंट्स की सूरत में सामने लाए हैं और उनका दावा यह है कि इसका मकसद सूरतेहाल आम आदमी को क्लियर करना है, उनको अंधेरे में रखना नहीं है। शौकत प्राजा साहब हमारे साथ मौजूद हैं इस्लामाबाद से, उन्होंने हमें ज्वाइन किया और संगीन शाह साहब पहले से हमारे साथ हैं। संगीन शाह साहब आप जरा इंटेलिजेंस के इश्यूज को भी लुक आफ्टर करते हैं, मैं जानना ये चाहूंगा कि क्या जनरली इंटेलिजेंस के इदारे इसी तरह ऑपरेट करते हैं और बाकायदा तहरीर या दस्तावेज की सूरत में अपने जो उनकी एक्टिविटीज होती हैं जो बज़ाहिर खुफिया होती हैं उसके वो डॉक्यूमेंट्स छोड़ जाते हैं?
जी, ये जो मौसूफ बात कर रहे हैं, ये जो रहमतुल्ला नबी साहब है, एक तो मैं पहले इनसे बात शुरू करता हूँ, उसके बाद में पाकिस्तान की ISI और मिलिट्री इंटेलिजेंस की ऑपरेशंस की जो प्रोसीजर्स हैं उनकी तरफ आता हूँ। जहाँ तक रहमतुल्ला नबी साहब का ताल्लुक है, ये तो अफगानिस्तान की NDS को, जो कि उनकी नेशनल डिफेंस सर्विसेज हैं जो भी हैं, उसको छोड़े हुए इनको काफी अर्सा हो गया है। जो एक आदमी एक दफा अपनी पोस्ट से चला जाता है, अपनी वो इंटेलिजेंस सर्विसेज की पोस्ट को छोड़ देता है, तो उसको वो सारी प्रिविलेजेस भी मिलना खत्म हो जाती हैं। उसका वो जो क्लियरेंस जो होती है, जहां से वो जाकर दफ्तर के अंदर जा सकता है और वहां पे जाके डॉक्यूमेंट्स को एक्सेस कर सकता है, वो सारी क्लियरेंस उनकी खत्म हो जाती है। मगर हम अफगानिस्तान की बात कर रहे हैं तो शायद इनके प्रोटोकॉल इतने टाइट ना हो, शायद ये रहमतुल्ला नबी साहब अभी भी अंदर बाहर जाते हो वहां पे,
लेकिन इनको रिजाइन करना पड़ा था क्योंकि
खत मिल गए। पहला सवाल ये मैं पूछूंगा कि इनको ये खतूत अब कैसे मिले, जब ये इंटेलिजेंस के चीफ थे उस वक्त उनको ये खतूत क्यों नहीं मिले? अगर उनको उस वक्त मिले थे, उन्होंने उस वक्त क्यों नहीं ये खतूत मंजर आम पे लेकर आए कि अब ये लेकर आ रहे हैं? चलें, पहली बात तो ये। दूसरी बात ये है कि क्या पाकिस्तानी इंटेलिजेंस इस तरह के चिट्ठियां लिखते हैं एक दूसरे को? ये तीन खत ऐसे हैं जिनके पर जो इन्होंने जाहिर पेश किए उनके सामने, 1 अगस्त 2014 में लिखा गया, जिसके सब्जेक्ट है Arrangements of secure houses and protection of Afghan Taliban and their leadership. कि मतलब जाके उनके लिए जो अफगान तालिबान की लीडरशिप है उनके लिए सिक्योर हाउसेज के वो करें। अफगान तालिबान का तो अभी लीडरशिप का तो हमें पता चला था कि अभी करीबी दिनों में को तो पाकिस्तान की हुकूमत के ऊपर डिपेंडेंट ही नहीं थे अपनी घरों की तलाश के लिए। وہ جو افغانستان طالبان کا جو لیڈر تھا وہ تو کبھی دبئی میں ہوتا تھا, کبھی ایران میں ہوتا تھا, کبھی پاکستان میں ہوتا تھا. اس کو گھر کرائے پہ لینے کے لیے پاکستان انٹیلیجنس سے لینے کی کیا ضرورت تھی؟ دوسرا پھر انہوں نے کہا کہ کابل ایئرپورٹ پہ جو اٹیکس ہوئے ہیں اس کے لیے جو پیمنٹ کی ریلیز تھی, وہ جولائی 2014 کے ایک اور خط کی بات کر رہے ہیں جو کہ ان میں انہوں نے کہا ہے کہ چار حقانی نیٹورک کے ممبر جو ہیں ان کے لیے $31,000 پر بندے کا یہ اٹیک کا یہ ہوا ہے. مسکہ خیز باتیں ہیں یہ مسکہ خیز باتیں ہیں. اور یہ آپ کو ایک بات آپ سے بیسک بات بتاؤں کہ ان کا مقصد کیا ہے. ان کا مقصد اس وقت پروپیگنڈا کرنا ہے, اور یہ پروپیگنڈے کا جو ایم ہے, جو آڈینس ہے, وہ افغانستان کی اپنی عوام ہے. افغانستان کی عوام اب ایک طریقے سے اگر ہم کہہ لیں ان کو اس کا اتنا اتفاق نہیں ہے کہ وہ ایک اسٹیبلش انسٹیٹیوشن کے پروٹوکولس کو سمجھیں, کیونکہ ان کے پاس انسٹیٹیوشنل ہسٹری ایسی خاص نہیں ہے. تو ایک افغانستان کے عوام کے لیے پروپیگنڈا کارآمد ہو سکتا ہے, وہ تو اس بات کو سمجھ سکتے ہیں, مگر باقی دنیا میں مسکہ خیز سی بات ہے.
میں ذرا افغانستان کا ورژن میں ہم نے پچھلے پروگرام میں جو بات کی تھی زلمے خلیلزاد کی, جو یہاں پہ سب کمیٹی کانگریس کی اس کے سامنے ہیئرنگ تھی, چونکہ افغانستان سے ہمارے ساتھ کوئی موجود نہیں ہے, تو افغانستان میں انٹیلیجنشیا کے اندر اور گورنمنٹ کے لیول پہ کیا اس نوعیت کے بیانات کا عمومی رد عمل رہا ہے, تو اس پہ انہوں نے ہمیں بتایا تھا کہ عموماً افغانستان کی جو گورنمنٹ ہے انہوں نے زلمے خلیلزاد کی جو اسٹیٹمنٹ سے کم و بیش اسی نوعیت کے تھے, جن میں الزام یہی تھا کہ ISI یا ملٹری انٹیلیجنس سپورٹ کر رہی ہے, تو اس پہ افغان گورنمنٹ ان کے خیال میں اس نے بھی اطمینان کا اظہار کیا اور پبلک لیول پہ بھی ایک اس کے ساتھ آواز ہم آواز ہوتی ہوئی نظر آتے ہیں لوگ بھی. تو یہ ایک ریئیکشن تھا افغانستان کے اندر, تو میں نے ایک موقف بیان کیا ہے. شوکت براجہ صاحب, آپ کا میں انالیسس بھی چاہوں گا, ریئیکشن بھی چاہوں گا. آفیشلی پاکستان سے کچھ نہیں کہا گیا ہے, لیکن آپ کے خیال میں عموماً اس طرح کے بیانات پہ کیا ریئیکشن آتا ہے ISPR سے بھی, پاکستان کے فورن آفس سے بھی, اور جنرلی پاکستان کے عوام کا پرسیپشن کیا ہے جس نوعیت کی یہ وار ہے, جس نوعیت کی ملٹنسی ہے, پاکستان کی انٹیلیجنس ایجنسیز جس طریقے سے کام کر رہی ہیں, اس کا تشخص ملک کے اندر کیا ہے؟
دیکھیے, اگر میں آفیشیل ہوتا اور آپ آفیشیل سے یہ جو آج جو کچھ رحمت اللہ نبیل نے کہا ہے اس سے بات کرتے, تو میں آفیشیلی آپ کو بتاتا کہ جی یہ اتنی فضول ایبسرڈ چیز ہے کہ اس سے یہ تو تبصرے کے قابل بھی نہیں ہے. یہ اسپیسیفک میں آپ کو بات کر رہا ہوں کہ یہ اتنی عجیب سی بات ہے.
اور ویسے میں کہتا کلام اسی طرح کا تبصرہ پاکستان کے فورن آفس نے زلمے خلیلزاد کے اسٹیٹمنٹ پہ دیا تھا, ہم نے بات کی, انہوں نے کہا کہ ہم اس پہ تبصرہ بھی نہیں کرنا چاہتے کیونکہ ان کا ایک کریکٹر ایسا رہا ہے ہمیشہ پاکستان پہ الزامات لگانے کا. جی آگے جاری رکھیے گا.
جی, تو میں یہ کہنا چاہ رہا ہوں کہ یہ اتنی فضول اور لخ بات ہے, اس پر تو میرا خیال ہے اس کو تو ٹیک اپ ہی نہیں کرنا چاہیے. دنیا میں جو انٹیلیجنس ایجنسی کے آپریشن ہوتے ہیں, سٹنگ آپریشن ہوتے ہیں, وہ کوئی خطوط نہیں لکھے جاتے, وہ کوئی لیٹر ہیڈ نہیں چھوڑے جاتے کہ رحمت اللہ نبیل کے ہاتھ آ جائے. اور وہ جو ہے سنگین خان ابھی درست کہہ رہے تھے کہ جب وہ سروس میں تھے, NDS کو ہیڈ کر رہے تھے, تو اس وقت اگر نہیں آیا ہاتھ تو آج ان کے ہاتھ میں کیسے آ گئے. اور اگر وہ اس وقت چھپا کے بیٹھ گئے لیٹر کو لے کے اور آج وہ ریلیز کر رہے ہیں, تو ان کے خلاف تو سیکرٹ ایکٹ کے تحت مقدمہ چلنا چاہیے. سرکاری کاغذات کو اس طرح سے دکھا رہے ہیں. اور دوسرا بات یہ ہے کہ یہ ہمارے ایک رپورٹر نے ہمیں یہ سلو ٹیلی ویژن پر جو چلا وہ دکھایا, تو وہ جو منوگرام ہے پاکستان کے ان اداروں کے, وہ منوگرام ہی غلط چھاپا ہوا ہے, وہ منوگرام نہیں ہے جو پاکستان کے اداروں کا ہے. اس لیے میں کہہ رہا ہوں کہ یہ ایک بیس لیس کی چیز ہے.
جی, تو پراجا صاحب ہمارے ساتھ رہیے گا, اس سے ذرا ہم بات کو آگے بڑھا کے لے جاتے ہیں, ذرا پاکستان اور بھارت کے تعلقات کو دیکھتے ہیں, خاص طور پہ بھارت کے زیر انتظام کشمیر میں جو جاری کشیدگی ہے, جو سٹرائکس ہیں, جو کرفیوز ہیں اور جو کیجویلٹیز ہیں اس کے پس منظر میں. آپ کا بے حد شکریہ سنگین شاہ صاحب, آپ نے ہمارے لیے وقت نکالا, پچھلے دونوں سیگمنٹس میں آپ ہمارے ساتھ موجود رہے. چند سیکنڈ کی ایک بریک کے بعد واپس آئیں گے اور بات کریں گے پاکستان اور بھارت دونوں ملکوں کے درمیان کس نوعیت کی کمیونیکیشن ہو رہی ہے, خاص طور پہ کشمیر میں ہونے والی وائلنس کے بعد.
آواز ہے دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا, 12 سال کا تھا, تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے ہیں, ابھی بجلی کرنٹ لگاتے.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
اگر 2 لاکھ روپے لاؤ اپنے بچیاں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی وائس آف امریکہ اردو سروس پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی وائس آف امریکہ اردو سروس پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت. اردو سروس کے یہ پروگرام میڈیم ویو 972 پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے urdu.voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
پروگرام جہانگ میں آپ کا خیر مقدم. وائس آف امریکہ جی پروگرام آپ سن رہے ہیں. بھارت کے زیر انتظام کشمیر کے اندر کشیدگی برقرار ہے. کرفیو میں یا کرفیو جن علاقوں میں لگایا گیا ہے وہاں پہ بھی وسعت آ رہی ہے. خاص طور پہ یہ واقعہ علیحدگی پسند کمانڈر برہان الدین وانی کی سیکیورٹی فورسز کے ہلاکت کے بعد وہاں پہ بڑے پرتشدد مظاہرے سامنے آ رہے ہیں, جس میں اب تک کم از کم 34 افراد کی ہلاکت رپورٹ ہو چکی ہے. پاکستان ایک اسٹیک ہولڈر ہے, اپنے آپ کو خیال کرتا ہے کشمیر کے معاملے پہ. یہ متنازع علاقہ ہے دونوں ملکوں کے درمیان, اور جتنی بھی کشیدگی ہے یا رہی ہے یہاں تک کہ جو جنگیں بھی لڑی گئی ہیں اس میں ایک بنیادی وجہ کشمیر کا تنازع ہے. پاکستان نے آفیشلی بھی آج اس کے اوپر پرائم منسٹر میاں نواز شریف نے ایک اپنی جو کیبنٹ میٹنگ جس کو چیئر کیا اس میں انہوں نے اس کی مذمت کی کشمیر کے اندر جو حالات جاری ہیں, اور اس کے ساتھ ساتھ جو حزب المجاہدین کے کمانڈر ہیں ان کی ہلاکت کی بھی مذمت کی, اور اس کے بعد پھر جو فیصلہ کیا گیا اس کے مطابق پاکستان کے اندر ایک یوم سیاہ منانے کا اعلان کیا گیا غالباً 19 جولائی کو. اسی ریفرنس میں یقیناً بھارت کو اس سے زیادہ خوشی نہیں ہوگی. یہ دونوں ملک جو اپنے تعلقات بہتر بنانے کے لیے بھی اسٹرگل کرتے ہوئے نظر آتے ہیں اس فرنٹ پہ, وہاں پہ کشیدگی بڑھتی ہوئی نظر آ رہی ہے. مزید گزشتہ روز اقوام متحدہ کے اندر بھی پاکستان کے مندوب نے جب اس پہ آواز بلند کی تو بھارت کی جانب سے بھی سخت جواب سامنے آیا, جس میں یہ کہا گیا کہ ایک ایسی اسٹیٹ بھارت کے نقطۂ نظر کے بقول جو ٹیررزم کو پروموٹ کرتی ہو اس کو یہ حق نہیں پہنچتا کہ وہ انسانی حقوق کی خلاف ورزیوں پہ بات بھی کرے. تو یہ اس وقت کی صورتحال ہے. انالیسز ہم کوئک لیں گے. ہمارے ساتھ شوکت براجہ صاحب موجود ہیں اسلام آباد سے, ہمیں جوائن کر رہے ہیں. پروفیسر نور احمد بابا کشمیر یونیورسٹی سے وابستہ ہیں, پولیٹیکل انالسٹ ہیں, وہ کشمیر سے ہمارے ساتھ ہیں. اور پرتاپ سوم ونشی ایڈیٹر ہندوستان ٹائمز, وہ ہمیں جوائن کر رہے ہیں سیگمنٹ کے اندر. پراجا صاحب, پہلے پاکستان کا رد عمل بتائیے گا, بڑا نپت اللہ ہے. آپ کے خیال میں کتنا وہ پاکستان کے ملٹری پولیٹیکل جو انسٹیٹیوشنز ہیں ان کی آواز کو باور کراتا ہے؟ بتایا گیا ہے کہ لائن ڈراپ ہو گئی ہے. پرتاپ سوم ونشی صاحب, آپ بتائیے گا کشمیر کے واقعات کس حد تک کشیدگی کا سبب بن رہے ہیں بذات خود کشمیریوں اور دلی کے درمیان, اور پھر پاکستان اور اسلام آباد اور دلی کے درمیان؟
دیکھیں, جیسا آپ نے کہا, یہ دو سوال ہیں. پہلی چیز تو یہ کہ چونکہ یہ سوشل میڈیا کا زمانہ ہے, اس لیے ٹیررزم کو یا کشمیر کے جو اندرست ہے اس کو ابھی چونکہ معاملے ہوئے ہیں اس لیے ہم کو لگ رہا ہے کہ بہت بڑی چیز ہے, اور یہ برہان وانی کے مارے جانے کے بعد سے کہ بہت بڑا کوئی جرم ہو رہا ہے, مطلب اس طرح سے پاکستان اس کو پینٹ کرنے پہ آ گیا ہے. تو اب آج کے حالات وہاں پہ یہ ہیں کہ اگر آپ 1991 سے دیکھیں تو وہاں پہ بہت سارے معاملے گھٹے ہیں. الیکشنز میں 60% کے نیئر بائی پول ہوا ہے. کشمیر میں جو ہندوستان کے دوسرے علاقوں میں آپ دیکھیے وہ لیول آف جو پرسنٹیج ہے وہ نہیں رہا ہے. تو یعنی کل ملا کے کشمیر میں اس طرح کا جو اندرس تھا وہ گھٹتا آیا, اور جو ایکٹیو ٹیررسٹ نمبرز ہیں وہ اس زمانے میں نیئر بائی 7000 بتائے جاتے تھے, آج 200 کے آس پاس ہیں. تو ابھی کیا ہے کہ یہ چونکہ اس وقت معاملہ زیادہ آپ کو گرم اس لیے لگ رہا ہے کہ برہان وانی کے بارے جانے کے بعد چاہے سوشل میڈیا ہو, چاہے ٹیلی ویژن ہو, چاہے باقی جگہوں پہ ہو, اور پاکستان جیسے ہوتا ہے کہ ایک آگ جل رہی ہے, اس آگ میں گھی ڈالنے کا کام کر رہا ہے وہاں سے, اور وہ اس طرح سے پینٹ کر رہا ہے جیسے جانے کتنا بڑا جرم وہاں ہوا جا رہا ہے, جانے کتنی بری چیزیں ہوئی جا رہی ہیں. مجھے لگ رہا ہے کہ اگر کہیں کوئی چیز اس طرح سے کسی بھی اسٹیٹ میں اگر اس طرح کی وارداتیں ہوں گی تو کہیں نہ کہیں اس سے سختی برتنا ضروری بنتا ہے.
جی شوکت براجی صاحب, آپ سے ہمارا دوبارہ رابطہ بحال ہو گیا ہے. آپ سے جاننا چاہوں گا اسلام آباد کے بارے میں, کہا یہ جاتا تھا پچھلے خاص طور پہ مشرف ایرا کے بعد سے لے کے اب تک
کہ کہیں نہ کہیں کشمیر کا مسئلہ جو ہے وہ بیک برنر پہ چلا گیا ہے, لیکن اس واقعے نے ایک بار پھر یہ لگتا ہے کہ کشمیر کے اندر بھی بھارت کے زیر انتظام کشمیر میں بھی کافی ایک سخت ریئیکشن ہے, لوگ سڑکوں پہ ہیں اور اسلام آباد بھی پوزیشن لے رہا ہے. یوم سیاہ منانے کا اعلان کیا گیا, پارلیمنٹ کا مشترکہ اجلاس وہ بلایا گیا ہے. پاکستان کے انٹرنل پولیٹیکل سچویشن کے پس منظر میں بھی اب ہمیں بتائیے گا کہ پاکستان اس مسئلے کو کتنا سیریسلی لے کے آگے بڑھ رہا ہے. اقوام متحدہ کے فورم پہ بھی اس پہ بات کی گئی ہے.
جی بالکل, جو اس حالیہ جو مقبوضہ کشمیر میں ہلاکتیں ہوئی ہیں بھارتی افواج کے ہاتھوں, بھارتی لا انفورسمنٹ ایجنسیوں کے ہاتھوں, اور 40 سے زیادہ لوگ آج تک شہید ہو چکے اور اس کے علاوہ 500 کے قریب زخمی ہو چکے, تو بنیادی چیز تو ان کشمیریوں کی ڈٹرمینیشن اور ول ہے کہ وہ اتنی قربانیوں کے باوجود, اتنے ظلم کے باوجود وہ اپنے حق کے لیے کھڑے ہیں اور وہ حق کی بات کر رہے ہیں. پاکستان کی جو پولیٹیکل تناظر میں آپ نے بات کی, اور زیادہ تو پاکستان میں آپ کو معلوم ہے کہ کشمیر پر ایک کنسنسس ہے پاکستان کے اندر. کوئی حکومت ہو, کوئی پارٹی آ جائے, کشمیر کے بارے میں ایک اتفاق رائے موجود ہے. لیکن ماضی میں جس طرح سے وزیراعظم نواز شریف نے پیس فل نیبرہڈ کی بات کی اور انڈیا کے ساتھ تعلقات بہتر کرنے کے لیے انہوں نے اپنی پالیسی اپنائی, وزیراعظم کے اوپر پہلے تنقید ہوتی تھی, وزیراعظم کے اوپر پہلے کہا جاتا تھا کہ یہ سافٹ ٹوورڈز انڈیا, بٹ اب تو جو وزیراعظم نواز شریف نے بیان دیا, جو سٹیٹمنٹ دی, اور آج یہاں پر ایک خصوصی کابینہ کا اجلاس ہوا لاہور میں گورنر ہاؤس میں, کیونکہ وزیراعظم ابھی لاہور میں ہی ہیں اپنے آپریشن کے بعد, تو بھارت نے زیادہ اس کا رد عمل آیا ہے. بھارت کی میڈیا وزیراعظم نواز شریف کو زیادہ تنقید کا نشانہ بن رہا ہے. جو وزیراعظم کر رہے ہیں یا کہہ رہے ہیں وہ تو پاکستان کے عوام کی, کشمیر کے عوام کی, پاکستان کے سیاسی قائدین کا وہ دل کی آواز ہے جس کو وہ آگے بڑھا رہے ہیں.
صحیح جی, پرتاپ سنگھ ونشی صاحب ہمارے ساتھ ہیں, پروفیسر نور احمد بابا کشمیر سے انہوں نے ہمیں جوائن کرنا ہے, لیکن آج کشمیر میں یہ بھی بتایا جا رہا ہے کہ ٹیلی فون لائنز خاص طور پہ سیل پہ بات کرنا بہت کنیکٹ کرنا مشکل ہو رہا ہے. تو میں پرتاپ سنگھ ونشی صاحب آپ کا بھی بہت شکریہ ادا کروں گا, آپ نے ہمارے لیے وقت نکالا. شوکت پراچا صاحب آپ نے جو پوزیشن اسلام آباد کے اندر ہے اس کو بھی الیبوریٹ کیا ہے, آپ کا بھی بہت شکریہ. سامعین چند سیکنڈ کے ہم بریک لیں گے, بریک کے بعد جب واپس آتے ہیں تو بات کریں گے پروگرام کے آخری سیگمنٹ پہ, اسپورٹس ہے لیکن اگین لنک ہے سیکیورٹی بھی. پاکستان کرکٹ بورڈ نے دو بسیں, بلٹ پروف بسیں منگوانے کا فیصلہ کیا ہے کرکٹ بورڈ نے, تاکہ اگر وزٹنگ ٹیمز ہوں تو ان کو زیادہ سے زیادہ سیکیورٹی فراہم کی جا سکے. کیا یہ فیصلہ پاکستان کے اندر کرکٹ کی واپسی کا سبب بن سکتا ہے؟ ایک بریک کے بعد.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم, آخری سیگمنٹ سپورٹس. اور جیسے میں نے ابتدائی میں کہا کہ ایک فیصلہ یہ پاکستان کرکٹ بورڈ کی جانب سے سامنے آیا ہے کہ دو بسیں خریدی جا رہی ہیں, یہ غالباً خرید لی گئی ہیں, جو بلٹ پروفس ہیں, گولی حملہ وہ بارود دھماکہ خیز مواد در ہے. بلٹ پروف سے مراد یہ ہے اپنے لسنرز کی وضاحت کے لیے کہ وہ اثر نہیں کر سکتا جو لوگ اس کے اندر بیٹھے ہیں. زیادہ سے زیادہ سیکیورٹی کا انتظامات کیے گئے ہیں, جو انٹرنیشنل سیکیورٹی, جو انٹرنیشنل ٹیمز پاکستان کا ممکنہ طور پہ دورہ کر سکتی ہیں, جس کے لیے پاکستان کرکٹ بورڈ کافی عرصے سے کوششیں کر رہا ہے. سری لنکن ٹیم پہ حملے کے بعد سے پاکستان میں کوئی بڑی ٹیم اس نے دورہ نہیں کیا ہے. پچھلے دنوں زمبابوے کی ٹیم نے کچھ میچز ضرور کھیلے تھے, لیکن اس کو اس لیول پہ نہیں دیکھا جا رہا ہے. اب پاکستان پی ایس ایل, جس کا پہلا سیزن جو ہے وہ دبئی کے اندر ہوا ہے, پاکستان کرکٹ بورڈ کی کوششیں ہیں کہ وہ اس کا کم از کم فائنل جو ہے وہ لاہور کے اندر آ سکے اور اس طریقے سے اس کو ریٹریو کیا جا سکے یا بحال کیا جا سکے پاکستان کے اندر کرکٹ کو. دوسرا پھر ڈیولپمنٹ لاٹس ٹیسٹ کی ہے. پہلے بلال خان سے ہم بات کرتے ہیں, پاکستان بورن کرکٹر ہیں لیکن عمان کی نیشنل ٹیم کو کی وہ نمائندگی کرتے ہیں, آپ نے ٹی ٹوینٹی ورلڈ کپ میں دیکھا ہوگا. یحییٰ حسینی اسپورٹس انالسٹ ہیں, وہ کچھ دیر بعد ہمارے ساتھ ہوں گے. بلال آپ ہمیں, اب ظاہر ہے آپ پاکستان میں ہیں اس وقت اور پاکستان سے تعلق ہے لیکن آپ انٹرنیشنل کرکٹر بھی ہیں, آپ ہمیں یہ بتائیے گا کہ کرکٹرز کی جب سیکیورٹی کے ایشوز ایڈریس ہو جائیں تو کیا وہ ان حالات میں پاکستان آنا پسند کریں گے, اور خاص طور پہ جب یہ بتایا جا رہا ہو کہ جب انہیں ان کی موبیلٹی شہر کے اندر ہوٹل سے اسٹیڈیم تک کو بھی سیکیور کیا جا رہا ہو بلٹ پروف بسوں کے ذریعے, تو کیا ان کے خدشات دور ہوں گے؟ بحیثیت کرکٹر بھی آپ ہمیں بتائیے گا.
السلام علیکم.
جی وعلیکم السلام.
अभी आपने जो बोला, अभी तो पाकिस्तान में अल्हम्दुलिल्लाह बहुत अमन अमान है, ऐसा कुछ मसला नहीं सिक्योरिटी का। जितना भी पाकिस्तान में क्रिकेट आने आएगा तो उससे पाकिस्तान की जगह और बेहतर होगा। तो सिक्योरिटी के अफसाज ऐसा कुछ भी नहीं है जो लोग डरते होंगे या ऐसा हो जाए वैसा हो जाए, ऐसा कुछ भी नहीं। हम लोग भी अभी आए छुट्टी काट के आए रहे, तो अल्हम्दुलिल्लाह बहुत अच्छा सिक्योर फील कर रहे हैं, सब कुछ बहुत अच्छा।
हाँ, नहीं, जाहिर है आपकी पहचान तो इंटरनेशनल क्रिकेटर की हैसियत से है, लेकिन आप जो कि पाकिस्तानी भी हैं, आपके फियर्स का लेवल डिफरेंट हो सकता है जो इंटरनेशनल प्लेयर्स का है। याह्या हुसैनी साहब, उन्होंने भी हमें ज्वाइन किया है। याह्या, पहले हम क्विकली बात करें, जो क्रिकेट बोर्ड ने दो बसेज मंगवाई हैं बुलेट प्रूफ, आपको लगता है कि इससे जो कंसर्न हैं इंटरनेशनल क्रिकेट टीम के वो कम होंगे या ख़त्म हो सकेंगे सिक्योरिटी के एतबार से, और वो पाकिस्तान आ सकते हैं?
असद, मेरा ख्याल है ये बुलेट प्रूफ बसों से पाकिस्तान में इंटरनेशनल क्रिकेट वापस नहीं आएगी। पाकिस्तान में सिक्योरिटी हालात पर इत्मीनान के साथ इंटरनेशनल क्रिकेट पाकिस्तान में वापस आएगी। पाकिस्तान क्रिकेट बोर्ड ने अपने तौर पर ये इकदाम जरूर किया है बुलेट प्रूफ बसों के हवाले से, और जहाँ तक पाकिस्तान के हालात हैं उनको मद्देनजर रखते हुए कंसर्न जरूर है दुनिया की मुख्तलिफ मुल्कों की क्रिकेट टीमों के क्रिकेट बोर्ड के। लेकिन अब पाकिस्तान क्रिकेट बोर्ड को ये तय करना होगा कि अगर पाकिस्तान में इंटरनेशनल क्रिकेट करानी है, जिस तरह जिम्बाब्वे को आपने पाकिस्तान में बुलाया था, तो मुख्तलिफ क्रिकेट बोर्ड को आमादा करना होगा। अगर अभी आप देखें जो इंग्लैंड और बांग्लादेश क्रिकेट बोर्ड के मामला चल रहे हैं, बांग्लादेश क्रिकेट बोर्ड ने दो टोक कह दिया है कि हम गैर मुल्की सरजमीन पर अपनी होम सीरीज नहीं खेलेंगे, तो पाकिस्तान क्रिकेट बोर्ड को भी इस हवाले से अपने लाहे अमल को बनाना होगा। लेकिन मैं आपकी तवज्जो थोड़ी सी यहाँ पर दिलाना चाहूंगा कि पाकिस्तान क्रिकेट बोर्ड के ऑफिशियल भी नहीं चाहते कि पाकिस्तान में इंटरनेशनल क्रिकेट वापस आए। ये मैं इस बुनियाद पर बात कर रहा हूँ कि पाकिस्तान क्रिकेट बोर्ड के आला अफसरान के जो मजे गैर मुल्की सीरीज में, जो यूएई में फाइव स्टार होटल्स में, ट्रैवलिंग में, टीएडीए में है, वो इस बात में ज्यादा दिलचस्पी नहीं रखते कि पाकिस्तान में इंटरनेशनल क्रिकेट वापस आए।
अब जरा चूंकि हमारे पास चार मिनट है बाकी, जरा लॉर्ड्स टेस्ट पे आइएगा। 339 पाकिस्तान ने पहली इनिंग में बनाया, जाहिर है मिस बॉस के हीरो असद शफीक और मोहम्मद हफीज का भी कंट्रीब्यूशन रहा, और अब इंग्लैंड बजायर बड़े मुश्किल हालात में 193 पे 6 उसके आउट हो चुके हैं। यासिर जाहिर शाइन कर रहे हैं उसके अंदर। क्या लग रहा है आपको इस मैच में पाकिस्तान ने किस तरीके से परफॉर्म किया, जैसे तवक्कात थी उससे या उससे भी बढ़ के?
असद, अभी इस मैच में वक्त काफी बाकी है। अभी ये कहते हैं कि इंग्लैंड की टीम के खिलाफ पाकिस्तान की बढ़तरी का लेवल क्या होगा, ये इम्पोर्टेंट होगा, ये देखना जरूरी होगा कि पाकिस्तान की टीम किस हद तक बढ़तरी हासिल करती है। लेकिन राइट ऑन इस वक्त की परफॉर्मेंस है पाकिस्तान की, वो कदर बेहतर है, और बड़ी अहम विकेट यासिर शाह ने ब्रेस्ट स्ट्रोक हासिल किए हैं, जो काफी इनफॉर्म बैट्समैन थे। लेकिन इंग्लैंड के अगले आने वाले बैट्समैनों के खिलाफ भी हमें इसी तरह का संजीदा रवैया अपनाना होगा, क्योंकि अगर श्रीलंका के खिलाफ हम सीरीज देखें तो वहां पर भी यही मामला है।
टेलेंडर्स बड़ा स्कोर कर गए और बिलाल, आपके कमेंट्स लॉर्ड्स टेस्ट के ऊपर आप यकीनन फॉलो कर रहे होंगे। पाकिस्तान की बॉलिंग कितनी डिसिप्लिन आपको नजर आ रही है, आजाद खुद भी बॉलर हैं, बैटिंग ने तो बाहर बेहतर किया, बैटिंग से शायद इतनी तवक्कात लोगों की नहीं थी कि इतना बड़ा एक रीजनेबल टोटल जो है वो दे सकेंगे।
जैसा यासिर शाह बॉलिंग कर रहे हैं, मोहम्मद आमिर बॉलिंग कर रहे हैं, मोहम्मद रियाज बॉलिंग कर रहे हैं, राहत बॉलिंग कर रहे हैं, तो ऐसा इंशाल्लाह पाकिस्तान की रास्ता बहुत साफ हो जाएगा, और वो ऑलरेडी प्रेशर में, और ये एक प्रेशर सीरीज है पाकिस्तान और इंग्लैंड का, जब भी सीरीज होता है तो तनाजात होते हैं, और ये अभी ऑलरेडी प्रेशर उनके है, तो इंशाल्लाह पाकिस्तान की जैसी बॉलिंग जा रही है, जैसे यासिर शाह कर रहे हैं, तो बहुत मुश्किल है इंग्लैंड के लिए।
पाकिस्तान की बॉलिंग में ऐसी क्या खास चीज है जो आपके ख्याल में मुश्किल पैदा कर रही है बरतानिया के बैट्समैनों के लिए, अपने एनवायरनमेंट, अपने होम ग्राउंड के बावजूद?
पाकिस्तान की सबसे बॉलिंग जो सबसे मुश्किल तरीन इंग्लैंड को पेश आ रही है, तो वो यासिर शाह है, क्योंकि वो स्पिनर से बहुत वीक है, और यासिर जैसा बॉलर को उनके लिए खेलना बहुत मुश्किल है।
जी,
आसानी से वो लोग खेलने नहीं दे रहे
हैं। या अगरचे मोहम्मद आमिर का मौजू ज्यादा रहा है इंग्लिश मीडिया के अंदर भी, और उसका हवा ज्यादा था, लेकिन जो कहना चाहिए कि बिल्कुल जिसने तबाह किया जिस फैक्टर ने, वो यासिर शाह था। क्या कहेंगे? याह्या हुसैनी, आप मुझे सुन सकते हैं? जी, याह्या हुसैनी के साथ हमारा राब्ता मुनकता हो गया है। बिलाल, आप बताइएगा पाकिस्तान की बॉलिंग को मजीद कैसे इम्प्रूव किया जा सकता है या होना चाहिए? तीन लेफ्ट आर्म फास्ट बॉलर्स के साथ गई है टीम, कॉम्बिनेशन में अगर राइट आर्म होता जैसे इमरान खान ने साथ, तो वो कोई बेहतर हो सकता था?
अभी जो बॉलिंग चल रही है पाकिस्तान की, ये सबसे बेस्ट ऑप्शन है, इससे बेस्ट पाकिस्तान के साथ कोई नहीं सकता जो अभी ये तीनों बॉलर खेल रहे हैं। इमरान खान और भी साथ में अच्छा होता कर सकता है, लेकिन अभी इनके सामने वो इतना नहीं है ना जितना ये लोग, इतना पेसी और जितना स्विंग कर रहे हैं।
नहीं, लेकिन कॉम्बिनेशन में कोई फर्क पड़ता है अगर दो 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 लेफ्ट आर्म
है ना इधर से, उसको ज्यादा आइडिया है ना इस विकेटों का, तो इसलिए उसको चांस दिया और वो परफॉर्म करेगा।
जी बहुत शुक्रिया आपका बिलाल खान, पाकिस्तानी बॉर्न उमोंस नेशनल क्रिकेटर, आप हमारे साथ हैं। या हुसैनी स्पोर्ट्स रिपोर्टर स्पोर्ट्स एंकर, आपने हमारे लिए वक्त निकाला, आपका भी बेहद शुक्रिया। सामिन इस प्रोग्राम को अब यहाँ पे ख़त्म करने का वक्त आन पहुँचा है। तमाम मेहमानों का बहुत शुक्रिया जिन्होंने हमें इस प्रोग्राम के अंदर ज्वाइन किया। रजा चौधरी पेरिस से हमारे साथ थे, लंदन से हमें संगीन शाह साहब ने ज्वाइन किया, वाशिंगटन से जायद बुखारी साहब हमारे साथ थे, और फिर प्रोग्राम के अगले सेगमेंट में हमारे साथ भारत से प्रताप सोमवंशी, इस्लामाबाद से शौकत बिराजा साथ हमारे मौजूद रहे, और फिर स्पोर्ट्स सेगमेंट में हमारे साथ मौजूद हैं बिलाल खान और याह्या हुसैनी। असद हसन को इजाजत दीजिए और प्रोड्यूसर गुलरुख को अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।